पुराण के बात अल्लाह के जानो रे भाई, कुरान के बात अल्लाह के जानो। कुरान में फरमाया सो ही मानो रे भाई, कुरान में फरमाया सो ही मानो रे, तो ही मारा साचा को जानिए भाई, कुरान अली को जानिए, जो कहिया है रे कलाम रे जो कहिया है रे काला, जुल्फिकार उनके हाथ में भाई, जुल्फिकार उनके काफर मारिया लाख रे भाई, काफर मारिया लाख।
खुदा इन हाजिरी मां नजातुल मोमिनीन वल मोमिनात, रूहानी मां बाप, सरवर कायनात हादीउल मेहदी खुदाविन सरकार नूर मौलाना शाह करीम के पाक और मुबारक नाम के ऊपर इश्क और मोहब्बत के साथ सलवात पढ़ो। दीनदारो, गिनान का जो पाठ मैंने आपके सामने रजू किया, ये गिनान गुरपीर शम्स मां बाप का रचा हुआ है और उस ग्रंथ का नाम है मन समझामणी पीर शम्स ने। पीर शम्स का रचा हुआ ग्रंथ मन समझामणी, फरमाते हैं उसके अंदर कि कुरान की बाता अल्लाह की जानो, कुरान में फरमाया सोहीरे मानो। पुराने शरीफ की तिलावत हाजिर इमाम को बहुत पसंद है। 20 तारीख दिसंबर का महीना 1964 का टाइम, कराची के अंदर म्युनिसिपलिटी गार्डन में हाजिर इमाम को एक पार्टी देने में आई थी, होरा लोगों के तरफ से, बोरियों के तरफ से। 15 साल का एक लड़का जिसका नाम बाकिर अली जाकिर हुसैन है, 15 बरस की उम्र का, सूरे नूर की 35वीं आयत का उसने तिलावत किया। क्या है वो सूरा? वो आयत कौन सी है? अक्सर बार बार वायजों में देने में आती है कि अल्लाह हो नूर समावात वल अर्ज, कि अल्लाह जमीन और आसमान का नूर है। वो आयत की तिलावत करने में आई। जब तिलावत खत्म हो गई तो मौलाना सरकार शाह करीम हाजिर इमाम सलवातुल्लाह अलैह ने उस लड़के को अपने पास में बुलाया और पास में बुला के माँ बाप फरमाते हैं कि तुमने तिलावत की, मुझे बहुत अच्छी लगी। मौला ने फरमाया बहुत अच्छी तरह तुमने तिलावत की है। फिर माँ बाप फरमाते हैं कि मेरे दादा को भी कुरान की तिलावत सुननी बहुत अच्छी लगती थी, बहुत अच्छा लगता था मेरे दादा को भी। मौला ने फरमाया तुम मेरे दादा का नाम जानते हो? उस लड़के ने कहा जी नामदार, मैं आपके दादा का नाम जानता हूँ। अगर अल्लाह करीम हाजिर इमाम ने फरमाया उस लड़के को कि तुमने अरबी की तालीम कहाँ ली है? वो लड़का कहता है बाकिर अली के नामदार, मैंने सूरत के अंदर जामिया सैफिया में इसकी तालीम ली है। ये जो बात मैंने आपको बताई ये इस्माइली में छापने में आया था 1964 के इस्माइली के अंदर, जिसमें आप पढ़ सकते हैं जो इस्माइली के फाइल होवे। तो मकसद कहने का कि खुदाविन को कुरान शरीफ, कुरान शरीफ की तिलावत बहुत पसंद है। अल्लाह ने सूरह माईदा की 15वीं आयात के अंदर फरमाया कि हमने एक रोशन किताब नाजल की है। रोशन किताब यानी एक नूर नाजल किया है। किसके ऊपर नाजल किया है? तो अल्लाह फरमाता है कि वो रोशन किताब एक रोशनी के ऊपर नाजल करने में आया है ताकि तुमको अंधेरे में से उजाले के अंदर लाए, तुमको गफलती में से तुमको राह रास्त के ऊपर लाए। लेकिन जैसे मैंने पहली वाज के अंदर कहा था कि मौलाना हाजिर इमाम ने जो दरखाना जमात खाने की बंगली के अंदर जो इरशाद किया, फरमान किया, मौला ने फरमाया जैसे दो लड़कों ने, एक मिशनरी साहब ने तिलावत की, मौला ने यहाँ भी फरमाया बंगली में मुझे और तिलावत सुननी है। बाद में दूसरे मिशनरी साहब ने तिलावत की, इसके बाद में मौला ने फरमाया देखो कुरान की कितनी आयतें हैं जिसका बातूनी मकसद निकलता है, बातूनी अर्थ निकलता है। मौला ने फरमाया वो बातूनी मकसद तुम तब समझ सकेंगे कि जब अरबिक का तुमको नॉलेज होगा। मौला ने फरमाया हमारे कितने इस्माइली कुरान पढ़ते हैं, माफ करना, लेकिन उनका जो नजरिया होता है पढ़ने का वो और ढंग का होता है। अगर कुरान पढ़ना है तो इस्माइली दिल के साथ पढ़ो, अगर कुरान पढ़ना है तो इसके ऊपर यकीन और श्रद्धा के साथ पढ़ो, इसके ऊपर ईमान के साथ पढ़ो। अगर दिल के अंदर उन जो इस्माइली के दिल के अंदर इसकी मोहब्बत नहीं है, करीम की मोहब्बत नहीं है, अली की मोहब्बत नहीं है, तो कितने भी कुरान पढ़ो, कितने भी कुरान पढ़ो। रसूल ने फरमाया है कि जो मेरी अहले बैत से मोहब्बत नहीं करता है खुदा भी उसके साथ मोहब्बत नहीं करता है। सैयदना नासिर खुसरो अपनी किताब हफ्तबात के अंदर फरमाते हैं किन लोगों के लिए? उन लोगों के लिए कि जो कुरान पढ़ते हैं लेकिन मगज नहीं समझते हैं। सैयदना नासिर खुसरो की किताब का तर्जुमा गुजराती में हुआ है, बहुत बेहतरीन किताब है ये। मुझे लगता है कि यहाँ जितने बैठे हैं कई लोगों के घर में ये किताब होगी, लेकिन कहाँ होगी पता है? वो ऊपर स्टोर रूम के अंदर या तो वो अलमारी के अंदर पड़ी होगी और कई मट्टी जम गई होगी इसके ऊपर। निकाल करके ये किताब पढ़ना, जिसका गुजराती नाम है कलामे पीर, जिसके अंदर सैयदना नासिर खुसरो फरमाते हैं, गुजराती के अंदर पढ़ता हूँ, फरमाते हैं जे कोई, ध्यान देना है एक शब्द के ऊपर, जे कोई आ नाजल थैली किताबोना जाहिरी अर्थ ने वर्गी रहे छे। नाजल हुई किताब कुराने पाक, जे कोई आ नाजल थैली किताबोना जाहिरी अर्थ ने वर्गी रहवानु योग्य धारे छे ते ख्रिस्ती अथवा तो यहूदी अथवा तो आर्मेनियन अथवा हिंदू अथवा पाखंडी मतना जेवो बनी जाए छे। आ प्रमाणे तेवो शख्स स्त्री अथवा पुरुष जेवो खोटे रस्ते जाए छे तेमानो एक बनी जाए छे। अने जे कोई शख्स तावीली अर्थमा ज्ञान प्राप्त करे छे, तावीली अर्थ याने गुढ़ार, जो माँ बाप ने फरमाया कि बातुनी भेद बातुनी मकसद निकलता है। मौलाना नासिर खुसरो कहते हैं कि जे कोई शख्स तावीली अर्थमा ज्ञान प्राप्त करे छे अने इमामतनी शनाखत मेळवे छे તેને જ મોક્ષ અને તેને જ મુક્તિ પ્રાપ્ત થાય છે, કે તેને જ મોક્ષ અને તેને જ મુક્તિ પ્રાપ્ત થાય છે. ઉસી કો નજાત મિલતી હૈ કે જો તાવીલ કે સાથ પડતા હૈ, જો ઉસકા હાર્ત અંદર સે લેતા હૈ. કુરાન કે અંદર કઈ સારી આયાતે નૂર કે મુતલક આઈ હૈ કે હમને એક જાહેર નૂર તુમ્હારે તરફ ભેજા હૈ. કલ જો કુરાન શરીફ કી આયાત કી મેને તિલાવત કી સૂરત ઉલ તૌબા કી, ઉસમે ભી અલ્લાહ ફરમાતે હૈ કે અય લોગો, અય લોગો, યકીનન તુમ્હારે ખુદા કે તરફ સે તુમ્હારે સામને એક ખુલ્લા સબૂત આયા હૈ, ખુલ્લા સબૂત, ઓર હમને તુમ્હારે તરફ એક જાહેર નૂર કો ભેજા હૈ. જાહેર નૂર કો, જહાં ભી જાહેર નૂર કા શબ્દ આયા હૈ તો જો ન્યુટ્રલ જો તરજુમા કરને વાલે હૈ, જો સચ્ચાઈ કો છુપાતે નહીં હૈ, વો ઉસકે તરજુમે મેં ભી જાહેર નૂર લિખતે હૈ. લેકિન જો અપને મઝહબ કે અકીદે કે મુતાબિક લિખતા હૈ કે જો મેં ઇસકે તરજુમે મેં જાહેરી નૂર લિખુંગા, તો સબ પૂછતે કો આયેંગે કે વો જાહેરી નૂર હૈ કા, તો નીચે ગલત તરજુમા લિખતે હૈ કે ખુદા ને જાહેરી નૂર કા મતલબ લિખતે હૈ કે જાહેર કિતાબ નાઝલ કરી છે. ખુદા ને જહાં પર નૂરમ મુબીના કહા હૈ તો ઉસકા તરજુમા હોતા હૈ જાહેર નૂર. કિતાબ કા નામ ભી આયા હૈ તો ખુદા ને કહા હૈ કિતાબ મુબીના. ક્યા ખુદા કો માલૂમ નહીં હૈ કે કિતાબ મુબીના કિસકો કહેતે હૈ, નૂરમ મુબીના કિસકો કહેતે હૈ. તો નૂરમ મુબીના કા ભી મકસદ લેતે હૈ, અર્થ લેતે હૈ કે જાહેર કિતાબ, જાહેર કિતાબ નહીં લેતે હૈ. ક્યોંકિ ઉનકા યે લેને કા મકસદ ક્યા હૈ કે જો જાહેર નૂર હોવે તો ઉનકો ફિર પૂછને મેં આવે કે ભાઈ જાહેર ખુદા ને કહા તો જાહેર હોના ચાહીએ, બતાઓ હમકો કહા હૈ. પીર શમસ કહેતે હૈ કે કુરાન કી બાતા અલ્લાહ કી જાનો, કુરાન મેં ફરમાયા સોહીરે માનો, ઓર બાદ કે પાઠ કે અંદર ક્યા ફરમાતે હૈ કે કુરાન અલી કો જાણીએ જો કહ્યા હૈ રે કલામ. કુરાન અલી કો જાનો, ઉસકે વચન કો જાનો, ઉસકે જો મુખ મુબારક કે અંદર સે કલામ નિકલતે હૈ વો ઇસ્માઈલીઓ કે લિયે વો ભી એક કુરાન હૈ, ઇસ્માઈલીઓ કે લિયે વો ભી એક કુરાન હૈ. ફરમાન જો હૈ હમારે લિયે કુરાન હૈ દિનદારો. યે કિતાબ જો મેને અભી દે દી, ઇસકે અંદર લિખા હુઆ હૈ, સૈયદના નાસિર ખુસરો લિખતે હૈ કે દેખો જબ હઝરત નબી મોહમ્મદ સલવાતુલ્લાહ અલયહ મેરાજ મેં ગયે. દેખો દિનદારો, યે કિતાબ બેન્ડ નહીં હુઈ હૈ, સિર્ફ ઇસ્માઈલી યે કિતાબ કો નહીં પઢતે હૈ, સૈયદના નાસિર ખુસરો કી કિતાબ કે ઉપર રિસર્ચ હો રહા હૈ અભી, સબ લોગ પઢતે હૈ, હર એક કૌમ કે હાથ મેં યે કિતાબે હૈ ફારસી જબાન કે અંદર. સૈયદના નાસિર ખુસરો લિખતે હૈ કે હઝરત નબી મોહમ્મદ જબ મેરાજ કે ઉપર ગયે, મેરાજ મેં જબ આપ એક કે બાદ એક આસમાન કે ઉપર ચઢ રહે થે, સૈયદના લિખતે હૈ કે સાતવે આસમાન પર આયે, દેખતે હૈ કે ક્યા દિખા ઉનકો કે એક ખૂબસૂરત હસ્તી કે જિસકે ચહેરે સે નૂર ટપક રહા હૈ, તખત કે ઉપર બિરાજમાન હૈ, અતરાફ મેં ફરિશ્તે ખડે હૈ, ફરિશ્તે ઉસકી તસ્બીહ કરતે હૈ, તખત કે ઉપર વો જલવાગર બૈઠા હુઆ હૈ. હુઝુર હુઝુર જિબ્રાઈલ કો પૂછતે હૈ, જિબ્રાઈલ યે કૌન હૈ? જિબ્રાઈલ અમીન કહેતે હૈ, યા રસૂલલ્લાહ આગે બઢો, ઉનકે નજદીક જાઓ ઓર ઉસકો સલામ કરો. હુઝુર નજદીક જાતે હૈ, નાસિર ખસરો લિખતા હૈ કે જબ હુઝુર નજદીક પહોંચે ઓર તખત કે ઉપર દેખા તો હૈરાન હો ગયે, હુઝુર ને સલામ કિયા. જિબ્રાઈલ કો કહેતે હૈ, જિબ્રાઈલ અરે યે તો અલી ઇબ્ને અબી તાલિબ હૈ, અરે યે યહાં કહાં સે આ ગયા? જિબ્રાઈલ કહેતે હૈ, યા રસૂલલ્લાહ અલી તો મઝહર અલ અજાયબ હૈ, અલી તો અજાયબિયો કો જાહેર કરને વાલા હૈ. યા રસૂલલ્લાહ અર્શ અલ કુર્સ જો હૈ, યાને જમીન યે પૃથ્વી ઓર આસમાન જો હૈ, ઉસકા જો બુનિયાદ હૈ વો અલી હૈ, અગર અલી ના હોવે તો યે આસમાન ઓર જમીન ટિક નહીં સકતી હૈ. ખુલાસા કરતા હૈ કે યે યહાં કહાં સે આ ગયા? તો જિબ્રાઈલ અમીન કહેતે હૈ, સૈયદના નાસિર ખસરો લિખતા હૈ કે જિબ્રાઈલ અમીન ને કહા કે હમને હમને ગિરિયા જારી કી કે અય વો નૂર તુ કભી હમકો ભી મુલાકાત દે, તો હમારી ગિરિયા જારી કબૂલ કરને મેં આઈ. ઓર હર જુમા કો ઓર જુમેરાત કે દિન, હર જુમા કો ઓર જુમેરાત કે દિન تمام فرشتوں کو. کتنے فرشتے؟ جبرائیل کہتے کہ 70,000 فرشتوں کو یہ نور آسمان کے اوپر آتا ہے اور ہم کو دیدار دیتا ہے اور ہم اس کے دیدار کرتے ہیں. یہاں زمین کے اوپر شکروار کے دن ہم نور پیتے ہیں, وہاں آسمان کے اوپر شکروار کے دن خدا کے فرشتے اس کا دیدار کرتے ہیں, اس کے نور کے جام پیتے ہیں, اور ہم جمعہ کو شکروار کو یہاں نماز یہاں نیاز پیتے ہیں. شکروار کو نیاز اسی کے لیے رکھنے میں آیا. جمعہ اور جمعہ رات دو یہ وار جو ہے اسلام کے اندر بہت اہمیت رکھتے ہیں. جمعہ رات بیت الخیال کے لیے ماں باپ نے دیا کہ وہ چیز کا انوبھو تم بھی کر سکیں گے. کب؟ کہ جب تم بیت الخیال کے لیبورٹری کے اندر آئیں گے تب. کہ اس جمعہ اور جمعہ رات کے دن اور اس کے بعد میں اسی کتاب کے اندر ایک اور اچھی چیز لکھی ہوئی ہے. مولانا امام محمد باقر صلوات اللہ علیہ ان کے حوالے سے سیدنا ناصر خسرو لکھتے ہیں کہ مولانا محمد باقر اپنی کتاب مناقب کے اندر لکھتے ہیں کہ جب حضور معراج کے اوپر گئے, دھیان دینا, حضور معراج کے اوپر گئے, خدا نے ان کے ساتھ بات کی. جب وہ پردے کے نزدیک پہنچے خدا نے ان کے ساتھ بات کی. یہ سب اس کتاب کے اندر ہے اور سید ناصر خسرو نے لیا ہے محمد باقر کی مناقب نام کی کتاب میں سے. جب خدا کی آواز سنی تو حضور محمد کہتے ہیں یا اللہ یہ تو بول رہا ہے کہ علی بولتا ہے؟ نبی محمد سوال کرتے ہیں کہ یا خدا یہ میرے کو آواز آتی ہے, یہ تیری آواز ہے کہ علی کی آواز ہے؟ تو اللہ فرماتے ہیں, سیدنا ناصر خسرو لکھتا ہے, اللہ فرماتے ہیں کہ اے محمد میں نے تیرے دل کے اندر دیکھا تو مجھے تیرے دل کے تیرے جسم کے کونے کونے کے اندر علی کی محبت دکھی. تیرے کونے کونے کے اندر, تیرے روئے روئے کے اندر میرے کو علی کی محبت دکھی. تو میں نے سوچا کہ جتنا علی کو میں چاہتا ہوں اتنا میں کسی کو نہیں چاہتا ہوں, تو میں تیرے ساتھ علی کی زبان میں بات کروں تاکہ تیرے کو ڈر محسوس نہ ہو اور تیرے کو سکھ ہوئے, تیرے کو شانتی ہوئے, تیرے کو ایسا لگے کہ علی میرے ساتھ بات کرتا ہے. قرآن کی بات اللہ کی جانو. قرآن میں فرمایا سو ہی مانو دینداروں, صرف ایک ہی سورہ کے اوپر سے اپنا ایمان مت باندھ لو, سورۃ الاخلاص کے اوپر سے. جو پہلی واعظ میں میں نے کہا تھا کہ جمعرات کے دن میں زیادہ خلاصہ کروں گا, مولانا حاضری ماں نے جو مشتری کو فرمایا کہ مشتری دھیان رکھنا, مشتری خیال رکھنا, دعا کے چھٹے پارٹ پر میری جماعت کا ایمان آدھار رکھتا ہے اور وہ چھٹا پارٹ سمجھانے میں ذرا بھی تو یہاں وہاں ہو گیا تو میری جماعت کا ایمان چلا جائے گا. مشتری کو سمجھ نہیں پڑی اس ٹائم پر, ماں باپ کا فرمان دھیان میں رکھ لیا کیونکہ پکا مشنری نہیں بنا تھا, ابھی ٹریننگ میں تھا کراچی میں اور حاضری امام نے ملاقات دی تھی. حاضری امام نے فرمایا تھا تیرے ساتھیوں کو بھی بول دینا. اس میں کا ایک ساتھی جس کا نام میں نے دیا مشنری نزار علی چنارا, اس نے مجھے یہ بات بتائی, کورس پاس کر کے جب افریقہ گئے دار السلام گئے اور کریم حاضری امام کی پدرامنی دار السلام کے اندر ہوئی, اب ہم اسکول کی وزٹ کے اوپر آئے, وہاں پر دھارمک اسکول ڈے اسکول کے ساتھ میں چلتی ہے, ہمارے اسماعیلی دھارمک اسکول کے بچوں کو حاضری امام نے ملاقات دی, حاضری امام دیدار وغیرہ دیکھ کر کے سدھا گئے. اس کے بعد لڑکے لوگ مستری صاحب کو گھیر لیے. یہ کون سے مستری تھے؟ وہی جو کراچی کے اندر تعلیم لی تھی, اور اس میں وہ مشنری بھی تھا جس کو کریم حاضری امام نے فرمایا تھا کہ دھیان رکھنا. لڑکے پوچھتے ہیں مشنری صاحب ہم حاضری امام کو خدا کا نور کہتے ہیں, دعا کے اندر تو ہم لوگ پڑھتے ہیں کہ قل ھو اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن لہ کفوا احد, کہ خدا ایک ہے, خدا جنم نہیں لیتا ہے, جنم نہیں دیتا ہے, خدا بے نیاز ہے. تو ہم تو حاضری امام کو خدا کا نور کہتے ہیں, تو پھر ہم کیا سمجھے؟ مستری کے دل کے اندر وہ 60-62 کی بات آ گئی, کے کریم حضر امام نے چیتونی دی تھی کہ دھیان رکھنا یہ سورہ پر میری جماعت کا ایمان آدھار رکھتا ہے. دیندار و جماعت کا ایمان کیا ہے مجھے کہے؟ اسماعیلیوں کا ایمان ہے کہ اس کے اندر خدا کا نور جلواگر ہے. میری بات پر یقین نہیں آئے گا نا کہ مسٹر دیکھو پھینکتا ہے, لیکن دینداروں ہاتھ میں کتابیں ہیں. یہ کتاب ہے ایک جس کا ہیڈنگ ہے تاج وگرنا شہنشاہ. مولانا شاہ کریم حاضر امام لندن کا ایک ایڈیٹر جس کا نام ہے نکولس ٹام لیننی, اس نے مولانا حاضر امام کا انٹرویو لیا. کریم حاضر امام کو سوال پوچھا 1965 کے اندر. وہ ایک سوال کرتا ہے, وہ لندن کا انگریز ایڈیٹر سوال کرتا ہے. وہ کہتا ہے کہ شوں آپ نامدار سگڑا ایماندار اسماعیلیوں ماٹے شدھا انے ایماننا پرتیک روپ چھو. دھیان سے سننا پھر, کہ شوں آپ نامدار سگڑا ایماندار اسماعیلیوں ماٹے شدھا انے ایماننا پرتیک روپ چھو. کریم حاضر امام جواب دیتے ہیں کہ ہاں مارا دادا شری پچھی نور ماری اندر جلواگر تھیو چھے. نور نو ارتھ دیویا پرکاش تھائے چھے. آ نور نبی صاحب نا سمے تھی تینا سیدھا ونش ما جلواگر تھتو آویو چھے. مارا کاریا انے جواب داریونو جیون نی ویوہارو بابت ما ودو روکان تھائے چھے. وہ بات اپنے کام کی نہیں ہے. مولا فرماتا ہے کہ میرے دادا کے بعد وہ خدا کا نور میرے اندر آیا ہے. جو نور حضرت نبی محمد کے اندر جلواگر تھا آج دھنی کہتا ہے دنیا کے سامنے. لوگوں نے یہ سوال پوچھا کہ مستری صاحب اس کو ہم کو کیا سمجھنا. اس ٹائم پہ مستری کے دماغ کے اندر حاضر امام کا وہ فرمان آ گیا کہ مولا نے فرمایا کہ دیکھو یہ سمجھانے میں ذرا بھی ہیر پھیر مت کرنا. اس کا مطلب کہ شریعتی طور پر تو مت سمجھانا. جو میری جماعت کا عقیدہ ہے ایمان ہے وہ ایمان اس کا سلامت رہنا چاہیے کہ جو میرے طرف کا عقیدہ ہے کہ میرے اندر خدا کا نور ہے تو تم اس طریقے سے سمجھاؤ. تو یہ جو سورہ ہے سورۃ الاخلاص قل هو الله احد کی سورہ دعا کا چھٹا پاٹ کہ جو ہم لوگ پڑھتے ہیں وہ دعا کا چھٹا پاٹ کس کے لیے اترا. یہ پوری سورہ سورۃ الاخلاص قل هو الله احد کی سورہ اس کی جو ذات ہے, ذات یعنی جو نراکار سوروپ ہے جو مجرد سوروپ ہے اس کو یہ سورہ لاگو ہوتی ہے. خدا نے قرآن میں اپنے دو سوروپ دکھائے ہیں, دو سوروپ, ایک ذاتی, ذاتی یعنی نرنجن نراکار سوروپ جس کا کوئی شیپ نہیں آئے, اور اسی قرآن پاک میں خدا نے ایک اور اپنا سوروپ دکھایا صفاتی سوروپ. تو شمس نے گنان میں کہا نام نرنجن کی دو بھاتی, ایک ذاتی ایک بھیو صفاتی, کہ اس نرنجن کی دو قسم ہے, ایک نراکار ہے اور ایک ساکار سوروپ کے اندر ہے. نراکار وہاں ہے, ساکار دنیا کے اندر موجود ہے. خدا نے جو فرمایا ہم نے ظاہر نور دنیا کے اوپر روشن کیا ہے, دنیا کے اندر بھیجا ہے, تو پھر یہ سورہ کا مطلب کیا نکالنا. دیکھو قرآن شریف کی جتنی بھی سورائیں اتری, قرآن شریف کی جتنی بھی آیاتیں اتری اس کا مقصد کیا تھا؟ اس کا مقصد کہ کوئی وقت ایسا سوال آ گیا, کوئی وقت ایسی الجھن آ گئی, کوئی وقت ایسی نبی صاحب کو کوئی تکلیف آ گئی اور فوراً خدا تعالیٰ سے گریہ زاری کی اور خدا تعالیٰ سے فرمان اترتے گئے. قل هو الله احد کی سورہ سورۃ الاخلاص جو حاضر امام نے کہا امپورٹنٹ سورہ ہے, وہ کون سی حالت میں نازل ہوئی؟ اس کی پہلی سورہ پہلی آیات قل هو الله احد اللہ صمد. قائد اے رسول اللہ ایک ہے, اللہ بے نیاز ہے. بے نیاز یعنی کسی کا محتاج نہیں ہے اور وہ ایک ہے. یہ کس کے لیے اتری تھی یہ پہلی آیات اخلاص کی؟ خیال دینا, وہ مستری سمجھاتے ہیں بچوں کو کہ یہ پہلی آیات قل هو الله احد کی کس کے لیے اتری, تو کہا کہ اس زمانے میں. کون سے زمانے میں؟ آ حضرت کے زمانے کے اندر ایسی ایک قوم تھی کہ جو مورتیوں کو مانتی تھی. عرب لوگ مورتیوں کو مانتے تھے, بڑی بڑی مورتیاں ان کے گھر کے اندر بھی تھی اور خانے کعبہ کے اندر بھی بڑی بڑی مورتیاں رکھنے میں آئے تھے. تو وہ کیا کہتے تھے پتا ہے؟ ان کا عقیدہ کیا تھا؟ وہ مورتی پوجک عرب یہ عقیدہ رکھتے تھے کہ یہ جو ہمارے دیو دیوتا ہیں, یہ جو ہماری دیویاں ہیں, वो ऐसे हमारे खुदा है कि हम इसको हाथ लगा सके, हम इसको अनुभव कर सके, उसके ऊपर मट्टी चढ़ जावे तो हम झाड़ू से इसको साफ कर सके, और हमको जो जरूरत पड़े तो हमारे घर से इसको वापस खाने काबा में ला सके, और खाने काबा से कंधे पर उठा के वापस हम इसको घर पे लेके जा सके। तो खुदा ने कहा कि ऐ रसूल, ऐसे लोगों को कह दे कि खुदा तो बेन्याज है, तुम समझते हो ऐसा खुदा नहीं है कि तुम उसको उसकी जगह से हटाओ तो हटेगा। अरे वो तो बेन्याज है, वो तुम्हारा मोहताज भी है। ये उसके प्रिंसिपल को तोड़ा। और इसके पहले का प्रिंसिपल, अल्लाह एक है, कुल हुवल्लाहु अहद, ये किसका प्रिंसिपल था? ये प्रिंसिपल आज भी वो कौम मौजूद है, जरथोस्त कौम, पारसी कौम, ईरानी कौम। कौन से ईरानी? जो मुसलमान ईरानी नहीं है वो, कि उनका अकीदा आज भी यही है। जो कौम हुजूर के जमाने में भी मौजूद थी, उनका अकीदा था कि खुदा दो हैं, खुदा दो है। भाई दो खुदा कैसे? तो वो कहते हैं कि देखो, एक अंधारे का खुदा है और एक रोशनी का खुदा है। रोशनी का खुदा अच्छे काम कराता है और अंधारे का खुदा बुरे काम कराता है। तो खुदा ने कहा, ऐ रसूल, इन लोगों को भी कह दे, इन लोगों को भी तेरा पैगाम पहुंचा कि खुदा अंधारे वाला उजाले वाला नहीं है, दो नहीं है। बोलो अल्लाहु अहद, अल्लाहु अहद, कि खुदा एक है। ये इनका प्रिंसिपल टूटा कि जो उस जमाने में ये कौम मौजूद थी। अब ख्याल देना और आगे आओ, लम यलिद व लम यूलद व लम यकुल लहु कुफुवन अहद, न जन्म देता है न जन्म देता है, लेता भी नहीं है, जन्म देता भी नहीं है। ये किसका उसूल था? क्रिश्चियन लोगों का, जो आज भी मानते हैं कि ईसा खुदा का बेटा था और खुदा उसका बाप है। हजरत ईसा की कौम नबी साहब के जमाने में थी, क्योंकि नबी साहब के आगे हजरत ईसा नबी थे। उसकी कौम नबी साहब के जमाने में मौजूद थी, उसका अकीदा चला आता था कि ईसा खुदा का बेटा था। तो हुजूर अल्लाह ने कहा, ऐ रसूल, इनको भी कह दे कि खुदा तो मुजरद है, वो तो निराकार है, वो जन्म लेता नहीं है उसका नूर, और न जन्म देता है। एक मिस्त्री साहब ने, नाम नहीं देता हूं, पूरा लेटर और हाजरी इमाम का तालिका ये मेरे पास में है, लेटर की ट्रू कॉपी और हाजरी इमाम के तालिके की ट्रू कॉपी, सच्ची कॉपी ये मेरे पास में है। मैंने एक मिस्त्री साहब से हासिल की जो अफ्रीका जाकर के ये चीज लेके आए। वहां के अंदर अफ्रीका के एक गांव के अंदर, जिसको बड़ा टाइटल भी था, अभी भी व्यक्तियां मौजूद है, इसके लिए नाम नहीं देता हूं, ये लेटर लिखने वाली हाजरी इमाम को ये व्यक्ति भी अभी जिंदा है, और जिसने वाइज में गलतफहमी की वो व्यक्ति भी अभी जिंदा है। वाज के अंदर उसने इस किस्म से कहा कि खुदा का नूर वो इमाम नहीं है, ऐसी ऐसी सब चीजें बताई। जो लागड़ी वाली जमात थी, मां बाप ने उस मिशनरी को कहा ना कि ध्यान रखना, सूरह इखलास के टाइम पर मेरी जमात का ईमान आधार रखता है। बोला गया मुंह के अंदर से हाजिर इमाम को, लेटर लिखने में आया, 1960 की ये बात है, करीम हाजिर इमाम को लेटर पहुंचा। हाजिर इमाम ने उस खत लिखने वाले को जवाब भेजा। जवाब के अंदर हाजिर इमाम ने फरमाया कि देख, फलान दिन मेरे रूहानी बच्चे, फलान दिन फलान टाइम पे फलान वायस के अंदर जो फलान फलान बच्चे ने जो गलत फहमी की है, कंट्रोवर्सी पैदा की है, उस पे तू ध्यान मत देना। ये ट्रू कॉपी तालिके की है मेरे पास, उसके तरफ तू ध्यान नहीं देना, लेकिन तेरा जो अकीदा है मेरे तरफ का, उसके ऊपर तू मजबूत रहना, तेरी श्रद्धा को तू हटाना नहीं। उसकी श्रद्धा थी कि इमाम के अंदर खुदा का नूर है, और इमाम और खुदा के नूर के अंदर कोई फर्क नहीं है, वो उसकी श्रद्धा थी। और हाजिर इमाम ने उसको जवाब दिया, हाजिर इमाम ने उसको जवाब दिया। दीनदारों, कुरान के अंदर खुदा तआला ने अपने सिफाती स्वरूप कहां कहां बयान किया है, हम दुआ के अंदर पढ़ते हैं। खुदा ने कहा मेरा शरीर है, मेरा जिस्म है। कैसे कहा? खुदा ने कहा यदुल्ला, यदुल्ला ने मेरा हाथ, खुदा का हाथ। खुदा ने कहा ऐनुल्ला, ऐनुल्ला ने मेरी आंख। खुदा ने कहा उज़रुल्ला, उज़रुल्ला यानी मेरे कान। खुदा ने कहा लिसानुल्ला, लिसानुल्ला यानी मेरी जबान। ये सब कुरान के अंदर है। मेरे घर में कोई प्रेस नहीं है, माफ करना, ये सब कुरान की चीजें हैं। कुरान बहुत भेद भरेली किताब है। कई लोग कहते हैं कि हम तो कुरान को पी गए हैं। अरे कुरान को जो पी लिया होता और उसके मग्ज को जो हासिल कर लिया होता ना, तो तौते फिरके नहीं पड़ते। कई आयतें ऐसी है, कई सुराएं ऐसी है, جو اس ٹائم کے لیے تھی, اس زمانے کے لیے. مثال کے طور پر خدا تعالیٰ نے قرآن پاک میں فرمایا کہ دیکھو جو نیک کام کرو گے, اچھے کام کرو گے, تو تم کو جنت کے اندر شربت کی ندی ملے گی, دودھ کی ندی ملے گی, تم کو وہاں بہت ٹھنڈک ملے گی. ایسی ایسی داخلے دلیل خدا نے بیان کیے ہیں. اب آج کے بچے دیکھو, خدا کی چیز ہے کہ آسمان کے اندر تم کو یہ سب ندیاں ملے گی, مد کی اور شربت کی اور ٹھنڈک کی اور دودھ کی ندیاں ملیں گی. امریکہ والے آسمان میں جا کے ان کو پتھرے ملے صرف. تو توبہ نعوذ باللہ, کیا کلام جھوٹا ہے؟ نہیں, کلام جھوٹا نہیں ہے. جس ٹائم پر نبی صاحب نے اسلام کا پھیلاوا کیا, عربوں کی جو عقل تھی وہ پختہ نہیں تھی, جاہل قسم کے تھے. وہاں کا جو آب و ہوا تھی, عرب کا جو ماحول تھا, آج بھی دیکھو وہاں پانی کی بہت دقت ہے, پانی کی بہت تنگی ہے عربستان میں. کئی کئی علاقے تو عربستان کے ایسے ہیں کہ جہاں کھارے پانی میں سے میٹھا پانی بناتے ہیں, بڑا پلانٹ ڈالا ہے انہوں نے, اور پانی کی وہاں بڑی قیمت ہے. تو اس مطابق خدا نے ان کو, جیسے بچہ اسکول میں نہیں جائے تو ماں کیسے اس کو کہے بیٹا دیکھ اسکول جائے گا تو تیرے کو میں ایک چاکلیٹ دوں گی, ایسے کہتی ہے نا ماں. تو خدا کے یہ بچے تھے, خدا کی یہ امت تھی, خدا نے اس کو راہ راست پر لانے کے لیے یہ مثالیں دی. مگر یہ سب تاویلی مثالیں ہیں. دودھ کیا ہے, شربت کیا ہے, یہ سب روحانی خوشی ہے, یہ سب بیت الخیال کی خوشی ہے جو یہاں پر بیان نہیں کر سکتے ہیں. اسی کے اوپر سے شیخ سعدی نے داخلہ دیا. شیخ سعدی کہتے ہیں کہ دیکھو, اگر صرف قرآن کے صرف تم ظاہری معنی کو پکڑ کر کے بیٹھ جاؤ جس طرح سیدنا ناصر خسرو نے کہا, تو شیخ سعدی کہتے ہیں کہ گناہ کرتے کوئی اٹکاوے نہیں, سب گناہ کرنے لگ جاوے. وہ ایک دلیل دیتا ہے. دلیل کیا دیتا ہے؟ کہ خدا نے فرمایا ہے ایک جگہ کے اوپر کہ کسی کی تم نے سوئی بھی جتنی چیز لی ہوگی نا, سوئی جتنی, تو وہ چیز قیامت میں تمہارا گلا پکڑے گی. یہ چیز ہے حقیقت, قرآن کے اندر ہے, مگر اس کی تاویل ہے, اس کا گھٹارتھ ہے, اس کا باطن ہے. شیخ سعدی کہتا ہے کہ صرف ظاہری معنی مت پکڑو. شیخ نے کہا کہ صرف ظاہری معنی پر مت جاؤ, خدا ضرور تمہارے سے حساب لے گا. آخر ٹائم کے اوپر روح نکلنے کا ٹائم آگا نا, تب ہمارے سے حساب لے گا. جس کو قیامت صغرا کہنے میں آیا ہے, چھوٹی قیامت کہنے میں آیا ہے, تو قرآن کے اندر خدا نے اپنے دو سوروپ بیان کیے ہیں. جس طرح میں نے عورتوں کے ستارے کے اندر کہا تھا, قرآن پاک سورہ طہٰ اور سورہ قصص کے اندر جا کر کے دیکھنا کہ اس سوراؤں کے اندر خدا تعالیٰ نے کیا فرمایا ہے. آج ہمارے اسماعیلی کا بھی یہی عقیدہ ہے. سورہ طہٰ کے اندر اللہ فرماتے ہیں, موسیٰ نبی جب کوہ طور کے اوپر جا رہے ہیں اور کوہ طور کے اوپر پہنچے تو کوہ طور کے اوپر روشنی نظر آتی ہے. یہ قرآن کی آیاتیں ہیں. قرآن شریف کے اندر اللہ تعالیٰ فرماتے ہیں روشنی, پرکاش, لائٹ جاڑ کے اندر سے, ٹری, درخت میں سے روشنی نکلتی ہے. موسیٰ نے دیکھا کہ ارے یہ روشنی تو درخت میں سے آتی ہے. نزدیک جاتے ہیں, خیال دینا, اٹینشن ذرا ہو جانا. نزدیک جاتے ہیں, موسیٰ جاڑ میں سے آواز آ رہی ہے, اے موسیٰ میں تیرا خدا ہوں, میں تیرا رب ہوں, تیرے جوتے نکال کر کے نزدیک آ, کیونکہ یہاں پاک جگہ ہے. جاڑ کہتا ہے حضرت موسیٰ کو کہ میں تیرا خدا ہوں. جاڑ خدا ہو گیا؟ جاڑ خدا نہیں تھا. ارے موسیٰ کو تھوڑی سی تجلی دکھائے, ایک ذرہ جتنا اپنا روپ دکھایا نا, کون سا روپ؟ وہ ذاتی روپ دکھایا, نرنجن نراکار کی ایک باریک کرن دکھائی, تو لکھا ہے کتابوں کے اندر کے موسیٰ بے ہوش ہو گیا تھا. موسیٰ بے ہوش ہو گیا تھا اور کوہ طور کا پہاڑ کالا ہو گیا تھا اس روشنی کی وجہ سے. خدا کا وہ نور اللہ نے دیکھا کہ تھوڑی سی جھلک سے موسیٰ بے ہوش ہو گیا. اب مجھے کلام کرنا ہے اس کے ساتھ, پھر سے کدھر بے ہوش نہ ہو جائے. تو خدا جاڑ کے پیچھے اپنے نور کو پرگٹ کیا اور جاڑ میں سے آواز آتی ہے کہ اے موسیٰ نزدیک آؤ, میں تمہارا خدا ہوں. جاڑ خدا نہیں تھا, اس کے اندر خدا کا نور جلوہ گر تھا. حاضر امام شاہ کریم نے فرمایا, میرے دادا کے بعد میرے اندر وہ نور آیا. ماں باپ نے فرمایا کہ دیکھو میں مشکل کشا ہوں. ماں باپ نے فرمایا دیکھو میں مشکل کشا ہوں, تم کو جو چاہیے
वो मैं देने के लिए तैयार हूँ, तुम दूसरों के पीछे दौड़ा दौड़ी मत करो। माँ बाप ने फरमाया मैं तुम्हारा मुश्किल कुशा हूँ। इमाम ने फरमाया तुम दूसरों के हाथ मत चुमो, तुम दूसरों के कपड़े मत चुमो, तुम दूसरों के पीछे मत भागो, ये सुल्तान ओशा का फरमान है। मौला फरमाता है कि मैं नहीं कहता हूँ कि मेरा हाथ चुमो, तुम मुझे मानेंगे तो कुछ मैं बड़ा नहीं हो जाऊंगा, लेकिन मेरी फर्ज है कि तुमको मैं सच्चा रास्ता बताऊं। इमाम कहता है मुरीद शब्द किस वजह से निकला है पता है दीनदारो? मुरीद शब्द इरादक के ऊपर से निकला है, जिसका मतलब होता है श्रद्धा। इरादता जिसका मतलब होता है श्रद्धा, और जिसके ऊपर से बना मुरीद जिसका मतलब होता है कि श्रद्धा राखनार, ईमान राखनार, यकीन रखने वाला। और वो मुरीद अगर रास्ता चुक जाए तो वो कौन सा है? तो सरकार सुल्तान मोशा ने फरमाया मरीद, मरीद यानी भटकेला। मौला ने फरमाया तुम्हारा माथी गड़ा मरीद छे, એટલે કે ભટકેલા છે, અહીંયા ત્યાં દોડા દોડી કરે છે, કે યહાં વહાં દોડા દોડી કરતે હૈં। જો ઇસ રાસ્તે કે ઉપર હૈ તો મેં ઉનકો બુરા નહીં કહેતા હું, બુરા કહુંગા ભી નહીં, મેરી ડ્યુટી હૈ સચ બાત બતાને કી। 48વે જો મેને ફરમાયા હૈ हक बात जानते होगे, नहीं बताओगे गुनाह होगा। मुझे किसी के भी साथ दुश्मनी नहीं है, माफ करना दिनदारों, दुश्मनी किसी के भी साथ नहीं है, सब मौला के रूहानी बच्चे हैं। एक गिरियाजारी तो दिन रात करता हूँ कि मौला हमारा ईमान जो है वही सलामत रखे। जब मौलाना सरकार सुल्तान उमैशा लाहौर के अंदर आए, नूर मुबीन के अंदर ये वाकया पढ़ सकते हैं, लेकिन एक चीज नहीं है जो हमको कराची के अंदर लिखाने में आई। लाहौर के अंदर इमाम सुल्तान उषा की ट्रेन आई, देखो नॉन इस्माइली मुसलमानों का अकीदा देखो इमाम के तरफ, कि नॉन इस्माइली मुसलमान इमाम को क्या अकीदे से मानते हैं। ट्रेन जैसी आई स्टेशन के ऊपर, अल्लामा डॉक्टर इकबाल जिसको हम सब जानते हैं, सर सैयद अमीर अली जिसको भी हम सब जानते हैं, सब मौला का इस्तकबाल करने के लिए खड़े हैं प्लेटफॉर्म के ऊपर। मौलाना सरकार सुल्तान उषा अपने सलून में से बाहर नहीं आते हैं, ट्रेन के डब्बे में से बाहर नहीं निकलते हैं। इकबाल की बेकरारी बढ़ गई, डॉक्टर इकबाल अल्लामा इकबाल के जो बड़ा शायर था उसकी बेकरारी बढ़ गई, उसकी नजरें आतुर थी, बेताब थी कि कब ही जैनेस बाहर आवे और उसको मैं देखूं। मगर देखा कि घड़ियां बीत रही है, सुल्तान उषा निकलते नहीं है, तो दरवाजे के पास गया, ट्रेन के सलून के दरवाजे के पास गया, जो डिब्बे में सरकार बैठे थे वो दरवाजे के पास जाकर के अपना मुंह अंदर करके और एक शेर बोलता है। शेर सुनने के साथ में सुल्तान मुशिया फौरन बाहर चले आए, वो कहता है इकबाल के हक परस्तों की तूने की दिल जोई नहीं, हक परस्तों की तूने की दिल जोई नहीं, ताना देंगे बुत के मुस्लिम का खुदा कोई नहीं। हक परस्तों की तूने की दिल जोई नहीं, ताना देंगे बुद्ध के मुस्लिम का खुदा कोई नहीं। और सुल्तान मोशा फौरन बाहर आए, बाहर आकर के हंसते हंसते माँ बाप विक्टोरिया गाड़ी के अंदर बैठे, घोड़ा गाड़ी के अंदर बैठे, उन्होंने क्या किया घोड़े को छोड़ दिया और इमाम की गाड़ी खुद ने खींची, घोड़े के जगह के ऊपर खुद बंद गए। ये बात आपको रेफरेंस नूरन मुबीन के अंदर मिलेगा, अखबारों के अंदर भी छपी थी। ये हमारा इमाम है, ये हमारा धनी है दिनदारो, ऐसा मालिक हमको मिला है, ऐसा मौला हमको मिला है। स्टेज के ऊपर सुल्तान मुमशा बैठा है, डॉक्टर इकबाल पगथे के पास बैठे हैं, स्टेज के पगथे के ऊपर सरकार सुल्तान मुमशा यहाँ वहां देखते हैं, वहां जो नजदीक बैठते थे जोर से उसको कहते हैं अरे इकबाल कहाँ है, इकबाल नहीं दिखता है। दिनदारो इकबाल का मतलब क्या होता है पता है? इकबाल शब्द का अर्थ होता है बुलंदी, ऊंचाई। सुल्तान मुमशा इकबाल सुने इस तरह कहते हैं जो नजदीक बैठे थे कि इकबाल कहाँ है दिखता नहीं है, तो इकबाल पगथे पर से जोर से जवाब देता है कि ही जाइनेस इकबाल तो आपके कदमों में बैठा है, कि बुलंदी तो तुम्हारे कदमों के अंदर बैठी हुई है। ये अकीदा इस्माइली का नहीं था, ये अकीदा उसका था कि जो सुन्नी मजहब के पैरो थे, जो सुन्नी मजहब को मान रहे थे। कई वक्त हम बेजार हो जाते हैं दुखों से, तकलीफों से हम बेजार हो जाते हैं, और उस बेजारी की वजह से शायद हम लोग भटक जाते होंगे। मुशा का आपको सुना के अपनी वाज को खत्म करने की कोशिश करता हूँ। बहुत अच्छा फरमान है, 48वें जुमे का ये फरमान है مولانا سرکار شاہ سلطان اوشیا نے فرمایا 1948 کے اندر مولانا نے فرمایا کہ دیکھو دنیا کے اندر سے دکھ کبھی کمی نہیں ہوتا ہے دکھ, لیکن امام نے فرمایا تمہاری میرے طرف کی سچی بھاونا عشق اور ایمان کے وجہ سے میری تم کو دعا ہے کہ تم کو ہمیشہ سکھ ملے, ہمیشہ راحت ملے اور ہمیشہ شانتی ملے. ماں باپ نے فرمایا, مولا نے پھر بعد میں فرمایا کہ دنیا کے اندر کتنے دکھ اور کتنے مشکلی ایسے ہوتے ہیں کہ اتم دعا شیشوں کی نوازش ہونے کے باوجود بھی وہ دکھ دور نہیں ہوتے ہیں. مولا نے فرمایا وہ دکھ کو قبول کر لو, وہ دکھ کو قبول کر لو. کیوں؟ دانی نے اشارہ کیا وہ دکھ قدرت کے طرف سے ہوتے ہیں, اس کے سامنے فریاد مت کرو, لیکن پھر بھی میرے کو تم کو میری دعا ہے کہ تم کو ہو سکے اتنی راحت ملے. مولا نے فرمایا تم کو سکھ ملے. مولانا سرکار سلطان مشا کو وارث رحیم بصریا نے سوال پوچھا کہ خداوند کئی لوگ, کئی آپ کے روحانی بچے باہر جاتے ہیں اور باہر جا کر کے باہر کے دورے, باہر کے تعویذ اپنے جسم پر باندھتے ہیں اور خداوند وہ لوگ کا کہنا ہے کہ ان کو فائدہ بھی ہو جاتا ہے, تو خداوند یہ کیا راز ہے؟ تو سرکار سلطان مشا کھڑے رہ گئے اور کھڑے رہ کر کے وارث رحیم بصریا کو فرماتے ہیں, وارث دیکھ ایک ہی سینٹینس میں جواب دیتا ہوں. مولا نے کہا کہ ایک ہی جملے میں تیرے کو جواب دیتا ہوں. وارث میں مجھے پتا ہے ایسا ہوتا ہے. دیکھو وارث, فائدہ ہوگا ایمان جائے گا, فائدہ ہوگا ایمان جائے گا, بس اب زیادہ مت پوچھنا میرے کو. کئی لوگوں کو فائدہ ہوتا ہے, کہتے ہیں کہ ہم کو تو فائدہ ہو گیا. ارے چھوڑو دینداروں, یہ دھڑی کا دھڑی ہمارے پاس بیٹھا ہے, حاضر امام کے پاس بیٹھا ہے, حاجی محمد رحیم زین العابدین بیٹھا ہے. جو پرسوں کا داخلہ ادھورا چھوڑا تھا وہ پورا کرتا ہوں. ماں باپ کہتا ہے حاجی محمد تمہارے باپ کا نام رحیم, تمہارے باپ کا نام زین العابدین, اس کے باپ کا نام جانتے ہو؟ نہیں خداوند. اس کے باپ کا نام مکھی رحمت اللہ تھا, ہاتھ جوڑ لیا ہے. اور اس کے بازو میں کون بیٹھا ہے؟ حاجی محمد کے بازو میں اس کے بھائی کا لڑکا جو میں نے پرسوں کہا کہ اسماعیل احسن کا سیکرٹری تھا, اے سی رحمت اللہ, وہ بھی بیٹھا ہے. جس کو اعتقاد تھوڑا کمتی تھا پہلے, وہ سن رہا ہے سب باتیں. مولا کہتے ہیں کہ حاجی محمد تمہارے باپ کا نام رحیم, اس کے باپ کا نام زین العابدین, اس کے باپ کا نام جانتے ہو؟ نہیں خداوند. دیکھو اس کے باپ کا نام تھا حاجی دناری, اس کے باپ کا نام جانتے ہو؟ نہیں خداوند. اس کے باپ کا نام تھا پیرو دناری, اس کے باپ کا نام جانتے ہو؟ وہ کہتا ہے خداوند بس مجھے ابھی نہیں جاننا ہے. ماں باپ دکھانا چاہتے تھے اس کو, اے سی رحمت اللہ جو بیٹھے تھے اس کو, کہ کون سی میں ذات ہوں کہ تو کہے تو تیری باپ کے باپ کے باپ کے باپ کے پیڑیاں بتا کر کے دیکھ دوں, دکھا دوں. بڑا تعجب ہوا. مولانا سلطان اوشیا بعد میں اس کو کہتے ہیں اے سی رحمت اللہ کو, دیکھو تمہارے دادا نے پگڑی پہنا تھا, ہمارے گھر کا بہت خدمت کیا. اس کے دادا نے پگڑی پہنا تھا, ہمارے گھر کا بہت خدمت کیا. اما تم بھی پگڑی پہنے گا, تم بھی بہت خدمت کرے گا. اس ٹائم پہ انہوں نے اسماعیل احسن میں بتایا تھا مشنریوں کو یہ واقعہ بننے کے بعد اور سیکرٹری بننے کے بعد, کہ میرے سامنے یہ واقعہ بنا تھا کہ ایمان سلطان اوشیا نے یہ بات اتنے لمبی بات بتائی اور پھر ان کے کوئی بزرگ شخص مسقط سے آئے اور ان کو جب پوچھنے میں آیا کہ ہماری ونشاوڑی, تو جونی کتاب نکالی اور وہ بزرگ نے دکھایا ان کو کہ دیکھو تمہاری ونشاوڑی یہ ہے, تمہارے باپ کا نام یہ, اس کے باپ کا نام یہ, اس کے باپ کا نام یہ, اور اس کے باپ کا, اس کے باپ کا. کہاں اٹکا؟ وہ نام بھی وہاں اٹکتا تھا پیرو دینانی کے. مگر سلطان اوشیا نے تو کہا کہ پیرو دینانی کے بھی آگے سننا ہوئے تو میں بتاتا ہوں کہ اس کے بھی باپ کا نام کیا تھا. سوامی مارو چتر سجانا آپ شریشت دیوان, جس کے بھروسے تھر رہا زمین آسمان. ایک اور داخلہ میں نے کل چھوڑ دیا تھا کہ وہ ماں باپ کے محل کے اطراف میں وہ چکر مارتا ہے. وہ کون ہستی تھی جس کی وائس کئی لوگوں نے سنی ہے, جو بزرگ بیٹھے ہیں, اور جس کے لڑکے کی وائس تو یا میری عمر کے جو بیٹھے ہوں گے انہوں نے بھی سنی ہوگی, کیونکہ میں نے اس کے ہاتھ کے نیچے تعلیم حاصل کی. وہ پاگل شخص کے لڑکے کے ہاتھ کے نیچے میں نے تعلیم حاصل کی. مولانا سرکار سلطان موشیا گاڑی بیچتے ہیں اور وہ شخص اشناسری تھا. کیسا اشناسری؟ کٹر اشناسری تھا, چست اشناسری تھا, مگر قرآن کا ماہر تھا, عربک کا ماہر تھا. جب بھی قرآن پڑھتا سامنے امام مبین والی آیات آتی, نورن مبین والی آیات آتی, تو وہ سوچ میں پڑ جاتا کہ قرآن کہتا ہے کہ امام مبین ہے, قرآن کہتا ہے کہ نورن مبین ہے, اور ہمارا اس ناصری مذہب کا عقیدہ ہے کہ امام غائب ہے, تو سچی بات کیا ہے؟ یہ الجھن میں تھا. اللہ نے فرمایا جسے میں چاہتا ہوں اپنے نور سے ہدایت کرتا ہوں, اور اس کے اوپر محبت ہوئی, اس کے اوپر رحمت ہوئی, اس کی لگنی تھی کہ میرے کو سچی بات جاننے کو ملے. بٹکتا 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 بمبئی کے اندر پہنچا. سرکار سلطان موشیا کی تشریف آوری ہونے والی تھی, تشریف ہو گئی, پدرامنی ہو گئی, کریم آباد کے اندر گیا, کنڈی مولے میں کسی نے گھسنے نہیں دی. درخانہ میں گیا, کسی نے گھسنے نہیں دیا. کیوں؟ فقیرانہ ٹائپ کا تھا, گرین رنگ کا جبا پہنا ہے, لیلے رنگ کا, سید گرانے کا تھا, اشناسری تھا, کان کے اندر ایئرنگ پہنا تھا, لیلی پگڑی باندھا تھا. اس قسم کا ہولیا بتایا اس کے بیٹے نے ہم کو کہ میرے باپ کا ہولیا یہ تھا شروعات میں, کیونکہ سید گرانے کا تھا. تو حسن آباد گیا, حسن آباد میں باہر کھڑے رہا جو پر قوم کے لوگ کھڑے رہتے ہیں, اور سلطان مشا کی گاڑی آئی. آہستہ آہستہ گاڑی چل رہی ہے, بھیڑ بہت تھی راستے کے اوپر. یہ سیدھے بازو کھڑا ہے اور سیدھے بازو کھڑا ہے, گاڑی سلطان مشا کی اس کے پاس میں آئی. مولانا سلطان مشا کا چہرہ الٹے طرف ہے, ڈابے طرف ہے, اور یہ دل کے اندر عرض کرتا ہے کہ قرآن میں جو امام مبین ہے, قرآن میں جو نوران مبین ہے, وہ واقعی اگر تو ہے تو میرے طرف ذرا چہرہ پھرا اور میری آنکھوں کے سامنے دیکھ. اور مولا کا چہرہ اس کے طرف پھرا فوراً ہی. گاڑی آہستہ سے چل رہی تھی, چشمہ اتارا اور ماں باپ نے اس کی آنکھ میں آنکھ ڈال کر کے دیکھا. آدھی سیکنڈ یا تو آدھی منٹ کا یہ چیز تھی اور گاڑی آگے نکل گئی. امام کی آنکھ کے ساتھ آنکھ ملی اور کرنٹ لگ گیا. جب سے بے ہوشی کی حالت میں, پاگل کی حالت میں, اور گھومتا تھا واڑی کے محل کے آس پاس. زبان کے اوپر سلطان مشا کا نام ہے. ماں باپ نے سفزالی کو بھیجا, کہا کہ جا ایسا ایسا ہولیے والا ہے, اس کو تو لے کے آ. بٹھا کر کے لے کے آئے والکسر کے بنگلے میں. ماں باپ صوفہ کے اوپر بیٹھے ہیں, دروازے کے پاس آیا, موٹر میں سے اتر کر کے جیسے سلطان اوشا کو دیکھا, گھٹنوں کے بل گر گیا دروازے کے پاس اور سجدے میں چلے گیا. سلطان اوشا نے کہا محمد شاہ نزدیک آؤ. محمد شاہ نزدیک گیا, سید محمد شاہ اس کا نام تھا. آدھے بیچ میں رک گیا. سلطان مشا نے کہا محمد شاہ اور نزدیک آؤ, اور تھوڑا نزدیک گیا, ہمت نہیں ہوتی ہے. مولا نے فرمایا محمد شاہ ایک دم نزدیک آ جاؤ. بالکل قریب پہنچ گیا, اپنا سر سلطان مشا کے قدموں کے اندر رکھ دیا اور زارو زار رونے لگا. ماں باپ نے چھانٹا دیا, بیعت کرائی, اسماعیلی بنایا. سبزالی کو کہا اسٹیشن کلب کے اندر کریم آباد میں لے کے جاؤ اور اس کو ہمارے گھر کا مشنری بناؤ, یہ عربک بہت اچھا جانتا ہے. اس کے ہاتھ کے بنے ہوئے مشنری علی بھائی ہاشم, مشنری نور الدین ہاشم حیدرآباد دنانی, حیدرآباد والے, وہ سب مشنری اس کے ہاتھ کے بنے ہوئے, سید محمد شاہ کے. اور اس کا بیٹا مشنری غلام علی شاہ, جس کے پاس ڈیڑھ سال مہینے تعلیم لی کراچی کے اندر, وہ بھی خدا کی رحمت کے اوپر پہنچ گئے. یہ دو جنے اشناسری میں سے اسماعیلی بنے, اس کا ابھی پورا کٹمب اشناسری ہے. مولا نے فرمایا نا جسے میں چاہتا ہوں اپنے نور سے ہدایت کرتا ہوں, مانس پھیری شاہ مارو دیو کرے, شاہ نے کرتا نہ لاگے وار. آپ کو بہت زیادہ دیر بٹھایا ہے, چار دن کی وائس کے اندر میرے سے کچھ ایسے الفاظ نکل گئے ہو کہ جس سے تم کو دکھ پہنچا ہوئے, تو اپنا چھوٹا بھائی سمجھ کر کے معاف کر دینا. خدا ان حاضر امام سکھی سلامت اور آباد رکھے. یا مولا حقیقتی سمجھ دینا, تیرے طرف کی محبت دینا, نافرمانی کے کام سے بچانا, ہر ایک مشکل آسان کرنا. جلد آ کے مولا تیرے ظاہری باطنی دیدار نصیب کرنا. گرگت جماعت کے ہائے زندہ ایک وینتی کا پاٹھ بولے, اے جی پیرا حسان کا بیرا دینا سے پڑھو جماعت کا ہے زندہ.